आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। मित्र तपाई सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। साथै येशु ख्रिष्टको मधुर नाममा सबैलाई मेरो जय मसीह नमस्कार। प्रिय, अघिल्लो दिनमा हामीले परमेश्वरको वचन गलाती पाँच अध्याय एकदेखि पाँच पदसम्म हेर्यौं अनि यस अध्यायको मुख्य विषय थियो आत्माद्वारा पवित्रकरण, विश्वासद्वारा उद्धार र व्यवस्थाद्वारा जिउनु, अनुग्रहबाट पतन हुनु। विश्वासद्वारा उद्धार पाउने कामले र आत्माद्वारा चल्ने कामले मसीह जीवनमा आत्माका फलहरू फलाउँछ। मित्र, यही विषयलाई नै लिएर हामी आजको अध्ययनलाई अगाडि बढाउनेछौ। गलाती पाँच अध्याय छदेखि पन्ध्रदेखि। सबैभन्दा पहिले म गलाती पाँच अध्याय एकदेखि पाँच पदलाई पढिदिन्छु, त्यसपछि पद छलाई हेर्दै अगाडि बढ्नेछौ। स्वतन्त्रताको निम्ति ख्रिष्टले हामीलाई स्वतन्त्र पार्नुभएको छ, यसकारण डरा भएर खड़ा हौ र फेरि दासत्वको जुवा मुनि नपर। पाउले नै तिमीहरूलाई भन्दछ, तिमीहरूले खतना ल्याऊ भने ख्रिष्टबाट तिमीहरूलाई कुनै फाइदा हुने छैन। खतना हुने प्रत्येकलाई म फेरि चेतावनी दिन्छु कि सम्पूर्ण व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ। तिमीहरू जो व्यवस्थाद्वारा धर्मी ठरिन चाहन्छौ, तिमीहरू ख्रिष्टबाट अलग भएका छौ, तिमीहरू अनुग्रहबाट तल खसेका छौ, किनकि हामी पवित्र आत्माद्वारा विश्वासबाट धार्मिकताको आशाको प्रतीक्षा गर्छौं। अनि छ पदमा लेखिएको छ, ख्रिष्ट येशूमा न त खतना केही मूल्यको न बेखतना केही मूल्यको हुन्छ, तर एउटै कुराको मात्र मूल्य छ अनि त्यो हो प्रेमद्वारा काम गर्ने विश्वास। पाउल यहाँ गलातीहरूलाई भर्सना गर्छन्। उनी कोमल प्रकारले भर्सना गरिरहेका छन्। तिनीहरू यहुदीवादी व्यवस्थावादीहरू, तिनीहरू कहाँ नाउजेल अति नै श्रेष्ठ तरिकाले चलिरहेका थिए अनि निश्चय नै सत्य सुसमाचारमा नै तिनीहरू चलिरहेका छन्। यहाँ पाउल तिनीहरूलाई भन्दछन्, तिमीहरू राम्रोसँग दौड़िरहेका थियौ, कसले तिमीहरूलाई सत्यलाई नमान्नु भन्यो? अर्को शब्दमा, तिमीहरू विश्वासमा अडिग थियौ, तर अहिले यो त्यो सत्यलाई मान्न छोडेर, सुसमाचारलाई मान्न छोडेर कसले तिमीहरूलाई भकायो? अनि आठ पदमा भन्छन्, तिमीहरू राम्रो दौड़िरहेका थियौ, कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो? अनि आठ, तिमीहरूलाई बोलाउने हुनेबाट यो फकाउने फुसलाउने काम भएको होइन। मित्र, यो ख्रिष्टबाट आएन, तर विभिन्न स्रोतबाट आएको देखिन्छ। नौ पद, थोरै खमीले जम्मै ढिकालाई खमीर बनाउँछ। यहाँ धर्मशास्त्रले दुवै पुरानो र नयाँ नियममा खमीर सधैँ दुष्टको सिद्धान्तमा प्रयोग गरिन्छ। मत्ती तेह्र अध्यायको तेत्तीस पदले, जो एउटा स्त्रीले खमीर हालेको तीन पाथी पिठो लुकाएकी थिइन्, त्यो खमीर सुसमाचार थियो। यो एक प्रकारको सुसमाचार हुन सक्छ जो आज चारैतिर व्यवस्था सम्बन्धी र वैदिक प्रणाली अन्तर्गत विस्तृत भइरहेको छ, फैलिरहेको छ। तर अझ यो दुष्ट हो, यो पाउलको सुसमाचार हुँदै होइन। प्रभु येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई फरिसीहरूको खमीरदेखि सावधान हुनलाई चेतावनी दिनुभयो। मत्ती सोह्रको छ पदमा, मित्र, मलाई लाग्छ आजको व्यवस्थावादी विधिवादीबाट सावधान हुन अति नै आवश्यक छ। यो एक भयानक कुरा हो। विधिवादी व्यवस्थावादीहरू भन्दछन् कि जब ख्रिस्ट तपाईँ र मेरो निम्ति क्रुसमा मर्नुभयो 2013 वर्ष पहिले, उहाँले हामीलाई पूरै उद्धारको पोका दिनुभएन, तर यो बाँकी कुरा पाउनको लागि मैले बप्तिस्माको विधि भएर जानुपर्छ र अरू कुरा पवित्र आत्माबाट खोज्नुपर्छ इत्यादि। मित्र, यी सबै मैले जब ख्रिष्टलाई ग्रहण गरे तब प्राप्त गरिसके। अब मैले उद्धार पाएपछि अनुभवहरू प्राप्त गर्न सक्छु, तर त्यो उद्धारमा थपिँदैन। ख्रिष्ट एक हुनुहुन्छ जसले हाम्रो उद्धारको कामलाई पूरा गर्नुभयो। प्रभु येशूले भन्नुभयो कि स्त्रीले तीन पाती गहुँको पिठोमा खमीर लुकाइराखी, त्यो सुसमाचारको प्रतीक हो। अर्को शब्दमा, खमीर सुसमाचारमा लुकाइएको छ र त्यसैले शारीरिक मानिसहरूलाई मिठास दिन्छ। श्रोता, दस पदमा लेखिएको छ, म प्रभुमा भरोसा राख्दछु कि तिमीहरूले मेरो बाहेक अर्को विचार अप्नाउने छैनौ। तिमीहरूलाई पिरोल्ने जोसुकै भए पनि त्यसले दण्ड भोग्नेछ। पाउले विश्वास गरे कि अन्तमा गलातीहरू यहुदीवादी व्यवस्थावादीहरू अर्थात तिनीहरूको शिक्षालाई इन्कार गर्न सिक्नेछन्। पाउले भन्छन् कि तिमीहरूमा मलाई निश्चयता छ। अन्तमा पाउल तिनीहरूलाई वास्तविकता थाहा भएपछि सुसमाचारमा वापस हुनेछौ भनेर आशा गर्छ। जुन तिमीहरूलाई प्रचार गरिएको थियो र तिमीहरू देख्नेछौ कि यहुदीवादीहरू व्यवस्थावादीहरूको शिक्षा एक अनुचित अनर्थ हस्तक्षेप थियो जुन एक प्रकारको खमीर थियो। अनि 11 पदमा लेखिएको छ, ए भाइ हो, तर भाइ हो, यदि म अझै खतनाको प्रचार गर्दछु भने म माथि यी सब सतावट किन आएका? त्यसो हो भने त क्रुसबाट आउने बाधा गएको छ। यो पद नोट गर्न महत्वपूर्ण छ। पाउल यहाँ प्रश्न गर्दछन् कि यदि म खतनाको विषयमा प्रचारछु भने म किन खेदोमा छु त? अनि अगाडि भन्छन्, त्यसो भए त क्रुसको कुरा बेकम्माको भएछ क्यारे, अथवा क्रुसको ठक्कर आफैमा घमण्ड गर्नेहरूको निम्ति बाधा वा ठक्कर हो? यो उसको नैतिकताको निम्ति ठक्कर हो, किनकि यसले उसलाई बताउँछ कि उसको कार्य कामले र धर्मकर्मले उसलाई धर्मी बनाउन सक्दैन। यो उसको दर्शन शास्त्रको निम्ति ठक्कर हो। उसको अपील उसको विश्वासमा हो, उसको कार्यमा होइन। यो मानिसको सांस्कृतिक सभ्यताको निम्ति बाधा हो, किनकि यसको सत्यता बालकहरूमा प्रकट भएको छ। यो उसको जातिवाद वर्गवाद चेतनाको निम्ति बाधा हो, ठक्कर हो, किनकि परमेश्वरले गरीब र नम्रहरूलाई चुन्नुभयो। यो उसको इच्छाको निम्ति बाधा हो, ठक्कर हो, किनकि यसले बिना शर्त समर्पणको लागि बोलाउँछ। यो उसको निम्ति बाधा हो, ठक्कर हो, किनकि यसले मानिसको हृदयको निम्ति अत्याधिक पापलाई देखाउँछ। यो ऊ आफैको निम्ति बाधा हो, किनकि यसले भन्छ कि ऊ फेरि नयाँ गरी जन्मनुपर्छ। तपाईँलाई थाहा छ कि त्यस रात जब येशूले निकोदमस जस्तो धार्मिक व्यक्तिलाई नयाँ गरी जन्मनुपर्छ भन्नु भएर झण्डै झण्डै उसलाई अपमान गर्नुभएको थियो। त्यसकारण धेरै सेवकहरू जो नयाँ जन्मको बारेमा प्रचार गर्छन् तिनीहरूको मण्डलीका झुण्डसँग समस्यामा पर्छन्। ती मण्डलीका सदस्यहरू नयाँ गरी जन्मन चाहँदैनन्, नयाँ जन्म पाउन चाहँदैनन्। तिनीहरू जस्तो छन् त्यस्तै नै पर्याप्त मात्रामा असल छन् भनेर आफैलाई विचार गर्दछन्। यो तिनीहरूको निम्ति अपमान हो। क्रुस एक ठक्करको कुरा हो। 12 पदमा लेखिएको छ, तिमीहरूलाई विचलित पार्नेहरूले त बरू आफ्नो अङ्ग नै काटे पनि हुने। अर्को शब्दमा पाउल भन्छन्, म कामना गर्दछु कि काश ती यहुदीवादीहरू व्यवस्थावादीहरू तिनीहरूबाट निकालिएको हटाइएको भए कति असल हुने थियो। अनि 13 पदमा भनेको छ, भाइ हो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हो, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन। मसीह जीवन व्यतीत गर्ने त्यहाँ तीन विधिहरू छन्। तीमध्ये दुईवटा असफल छन्, अथवा ती दुई चाहिँ सक्रिय हुन पाउँदैनन्। पहिलो व्यवस्थावादी जीवन, जुन पाउलले तर्क गर्दै आइरहेको छ। दोस्रो अनुमति पत्रको जीवन, जुन पाउलले रोमी 6 पदमा विचार विमर्श गरेका छन्। हामी अनुग्रहबाट उद्धार पाएपछि पापमा जिउन सक्छौ भनेर उसले प्रश्न गर्यो। अनि पाउलले उत्तरमा भन्छन्, त्यसो नहोस्, हामी त्यो गर्न सक्दैनौ। हामी पापमा बसेर यता चाहिँ मसीह जीवनमा अर्थात विश्वासी भएर बस्न सक्दैनौ। तपाईँ पापमा पर्न सक्नुहुन्छ, तर तपाईँ यसबाट निस्कनु पर्छ। उडौ पुत्र सुँगुरको खोरमा पुग्छ, तर सधैँ त्यही बसिराख्दैन। त्यो खोर उसको लागि आफ्नो स्थायी ठेगाना हुँदैन, उसले यसलाई छोड्नेछ। मसीह जीवन न त व्यवस्थावाद अर्थात वैदिकवादको न त अनुमति पत्रको जीवन नै हो। तेस्रो मसीह वा विश्वासी जीवन जिउने प्रकार चाहिँ स्वतन्त्रताको जीवन हो। यस अध्यायको बाँकी भागमा कसरी स्वतन्त्रताको जीवन जिउने भन्ने कार्यप्रणालीको पाउल बताउनेछन्। व्यवस्थावाद वा वैधानिक जीवनले केवल 10 आज्ञालाई मात्र गाप्दैन,
तर केही अरू नियमहरूलाई पनि गाप्छ जुन आजका मण्डलीहरूले अनुसरण गर्ने गर्दछन्। व्यवस्थापनको ढाँचाहरू पनि तिनीहरूले के गर्न सकिन्छ, के गर्न सकिँदैन, के खान सकिँदैन, के खान सकिन्छ त्यसको बारेमा बताउँदछन्। मित्र, मलाई एक सुन्दर अनि अद्भुत स्त्रीको याद आउँछ जो एक बाइबल शिक्षिका थिइन्। तिनले बाइबल पढाउने श्रेष्ठ कार्य गर्थिन्। एक दिन त्यहाँको सन्त मक आएर सोधे, के तपाईँ सोच्नुहुन्छ कि वास्तवमा सत्य ख्रिस्टन हुन् र? तिनले सिंगार पटारको सामान मेकअपको प्रयोग गर्थिन्। उसले भन्यो कि के यो संसारमा सिंगारको सामान नै सत्य ख्रिस्टियन हो कि होइन भन्ने कुराको जाँच हो? अह, मैले ती प्रिय सन्तलाई भने कि त्यो बाइबल शिक्षिका स्वतन्त्रता अन्तर्गत जिरहेकी छिन्। उनको ख्रिस्टमा स्वतन्त्रता छ। तपाईँ मासु खानुहोस् या नखानुहोस्, यो परमेश्वरको निम्ति कुनै अवरोध होइन। यसले परमेश्वर कहाँ जान सिफारिश गर्दैन, नजान पनि रोक्दैन। तपाईँ सिंगार गर्नुहोस् या नगर्नुहोस्, यसले तपाईँको ती कुराहरूको कुनै सिफारिश गर्दैन। पावल भनिरहेका छन् कि सबै आज्ञा पालन गरेर पनि विश्वासी जीवन जिउँदैनौ। तपाईँ केवल ती 10 आज्ञा मात्र पालन गर्न सक्नुहुन्न। तपाईँ अरूले जिउनको लागि राखेका नियमहरू अनुसरण गर्न सक्नुहुन्छ, तथापि अझै पनि तपाईँ मसीह जीवन जिइरहेको हुनुहुन्न। न त अरू कसैले राखेका नियमहरू अनुसार गरेर नै, पालन गरेर नै तपाईँ मसीह जीवन जिउन सक्नुहुन्छ। त्यहाँ कोही कोही मानिसहरू पनि छन् जो सोच्दछन् कि तिनीहरू आफ्नै तरिका अनुसार जिएर पनि मसीह जीवन जिउन सक्छन्। ती समूहहरू विधिवादीहरू जस्तो कठोर हुन्छन्। मसीह जीवन यीमध्ये कुनै पनि होइन। यो ख्रिस्टमा स्वतन्त्रता हो। अनि 13 पदमा लेखिएको छ, भाइयो, तिमीहरू त स्वतन्त्रताको निम्ति बोलाइएका हौ, केवल त्यस स्वतन्त्रतालाई पापमय स्वभावको निम्ति प्रयोग नगर, तर प्रेममा तिमीहरू एक अर्काको सेवक बन। 20 खण्डमा उल्लेख भएको छ, त्यो स्वतन्त्रता शरीरको मौकाको लागि पापको लागि प्रयोग नगर। अनुग्रहको सुसमाचारले विश्वासीहरूको निम्ति के गर्दछ? यो अनुग्रहको व्यवस्था होइन जुनले गलत गर्नबाट स्वतन्त्र गराउँछ, असल गर्न अनुमति दिन्छ। अनुग्रहले पाप गर्नको लागि स्वतन्त्र गराउँदैन, तर पापबाट स्वतन्त्र गराउँछ। तपाईँ हेर्नुहोस्, विश्वासी परमेश्वरलाई खुशी तुल्याउन इच्छुक हुनुपर्छ। हो, विश्वासीमा परमेश्वरलाई खुशी तुल्याउन इच्छा हुनै पर्छ। एउटा नोकरले आफ्नो मालिकलाई खुशी तुल्याउन खोजे जस्तो होइन, तर उनी पुत्र हुन् र आफ्नो पितालाई खुशी तुल्याउन खोजेको जस्तो। परमेश्वरले चाहनुहुन्छ उसले त्यही गर्नुपर्दछ, जे चाहनुहुन्छ त्यही नै उसले गर्नुपर्दछ। किनकि उनी शत्रु भएकोले डराएर त होइन, तर ऊ त्यो गर्न चाहन्छ किनकि परमेश्वर उसको मित्र हुनुहुन्छ। परमेश्वर एक हुनुहुन्छ जो उसलाई प्रेम गर्नुहुन्छ, उसले परमेश्वरको सेवा गर्दछ। बाहिर बाटोको दबावले होइन, जस्तो कि व्यवस्था, तर महान सिद्धान्त आफैभित्र भएकोले यो गर्न चाहन्छ। अरू त के, ख्रिष्टको जीवन स्वयं उनीभित्र भएको छ, त्यसकारण यो गर्न इच्छुक छन्। हामी परमेश्वरको सेवा गर्छौ कारण हामी उहाँलाई प्रेम गर्छौ। प्रभु येशु ख्रिष्टले आफ्ना चेलाहरूलाई भन्नुभयो, यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर, युहान 14:6 पदमा। मित्र, म प्राय यो कुरा सोचेर अचम्म पर्छु। यदि एक चेलाले म तपाईसँग प्रेम गर्दिन भनेको भए हाम्रो प्रभुले भन्नुहुने थियो कि मेरो आज्ञाहरू भुलिदेऊ। पूरा आज्ञाकारिताको आधार उहाँसँगको प्रेम सम्बन्ध हो। मित्र, व्यवस्थाले हामीलाई त्यस स्थानमा कहिले पनि ल्याउन सक्दैन र सक्दैन थियो। यससँग शुरूआत गर्ने नकारात्मक थियो। यसले नकारात्मक भलाइपन उत्पन्न गर्दछ जुन भलाइ आजको धेरै मानिसहरूसँग छ। यदि मैले यो सत्य धेरै सन्तहरूबाट प्राप्त गरेको भए तपाईँको नकारात्मक भलाइ व्यवस्था सम्बन्धी वैदिक भलाइ हो। तपाईँ भन्न सक्नुहुन्छ कि म त्यो फल्ना फल्ना काम गर्दिन, त्यो फल्ना फल्ना चिज खाँदिन इत्यादि, तर तपाईँ के चाहिँ गर्नुहुन्छ? मित्र, सबै वैदिक प्रणालीहरूले केवल नकारात्मक भलाइपन मात्र उत्पन्न गर्दछ। तिनीहरूले कहिले पनि सकारात्मक भलाइको क्षेत्रमा काम गर्दैनन् जहाँ कुनै मानिसले उहाँको प्रेमको निम्ति उहाँलाई खुशी पार्न कामहरू गर्दछन्। उहाँले हामीलाई त्यस प्रकारको आधारमा सेवा गरेको चाहनुहुन्न। यहाँ पाउल यसलाई एउटा साधारण कथनमा घटाउन गइरहेका छन्। त्यसपछि उसको मतलब के हो त्यसको यहाँ बताउँछन् 14 पदमा, किनभने समस्त व्यवस्था एउटै वचनमा पूरा भएको छ, तैले आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर। प्रिय, यहाँ व्यवस्थालाई अति नै निज तरिकामा घटाइएको छ। जो व्यवस्थाद्वारा जिरहेको छ भन्छन् तिनीहरूको निम्ति यो तेजाबी जाँच हो, तैले आफ्नो छिमेकीलाई आफूलाई झै प्रेम गर। 14 अन्तिम खण्डमा उल्लेखित एउटै वचन प्रेम हो। यसपछि 14-15 पदमा हेरौं, तर तिमीहरू एउटाले अर्कालाई टोक्ने र निल्ने गर्छौ भने त होसियार गर, तिमीहरू एक अर्काबाट नै खत्तम हुन नपरोस्। हेर्नुहोस् यहाँ, म सधैँ यस विषयबाट सन्देश बाँड्न चाहन्थे। यसको शीर्षक म दिन्थे क्रिस्टियन नर भंक्षी भनेर। के तपाईँलाई थाहा छ कि धेरै मण्डलीहरूमा विश्वासीहरू एक अर्कामा टोकाटोक गर्छन् र टोकाई बौलाई कुकुरले टोकेको जस्तो नराम्रो र खराब हुन्छ। त्यहाँ केही कुरा छैन म जसलाई तपाईँले लिनुभएर त्यो घाउ ठिक हुन्छ, केवल तपाईँले त्यसको दुखाई र पीड़ा भोग्नुपर्छ। त्यहाँ धेरै पागल कुकुरहरू आसपासमा दौड़िएका छन्, तिनीहरूले टोक्छन् र तपाईँलाई निल्छन्। दुर्भाग्यवश संसार हाम्रो दिनमा मण्डलीमा भएर बिना वास्ता बिना ध्यान गुजिरहेको छ, उपेक्षा गरेर व्यवस्था गरेर। म यसमा खेदित छु, दुखी छु, किनकि त्यहाँ हाम्रा मण्डलीहरूमा निश्चय नै धेरै असल मानिसहरू पनि छन् र महान प्रचारकहरू पनि छन्, शिक्षकहरू छन्, अगुवाहरू छन्, तर केही विश्वासीहरूको जीवन गवाईले संसारलाई मण्डलीहरूबाट टाढा राखिराखेको छ, कारण तिनीहरूको गवाई खराब छ, ठिक छैन। जस्तै उदाहरणको लागि यो मलाई व्यक्तिगत रूपमा थाहा छ, म जान्दछु कि मण्डलीहरू जहाँ मानिसहरूको एक अर्कामा प्रेम छैन बरु तिनीहरू एक अर्कामा टोकाटोक गर्छन्। यो अति नै दुखलाग्दो कुरो हो। मित्र, आज हामीले आफैलाई जाँच्न आवश्यक छ कि हाम्रो मण्डलीको अवस्था कस्तो छ, हामी कस्तो छौं, के हाम्रो मण्डलीका विश्वासीहरूको जीवन देखेर संसारले ख्रिष्टको महिमा गरेको छ कि अझ धेरै भौतारी र टाढा जान खोज्छन्। प्रभुले यो वचनको वास्तविकता बुझ्ने मन हामी सबैलाई दिनुभएको होस्।
विश्वास कहाँबाट आउँछ,
विश्वास सुनाइबाट आउँछ,
सुनाइ कहाँबाट आउँछ,
सुनाइ ख्रिस्टको वचनबाट आउँछ।
Somebody
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twrnepal@yahoo.com, साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 9847035679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल, इमेल twr@yahoo.com, एसएमएस को लागि मोबाइल नम्बर 9847035679, 9847035679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।